यो आकाशवाणी हो, समाचार हरिकुमार राईबाट सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। विजय दशमीको पूर्व सन्ध्यामा राष्ट्रपतिद्वारा राष्ट्रलाई शुभकामना व्यक्त। केन्द्रीय मन्त्री परिषदले सरकारी कर्मचारी र पेन्सन भोगीहरूको लागि महँगी भत्ताको वृद्धिलाई गरे अनुमोदन। प्रधानमन्त्रीद्वारा फिलिपिन्समा भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त। रक्षा मन्त्रीले रक्षा लेखा विभाग दिवस 2025 समारोहलाई गर्नुभयो सम्बोधन। भारत र उज्बेकिस्तान बीच आतंकवाद विरोधी क्षेत्रमा द्विपक्षीय सहयोगलाई सुदृढ पार्ने उपायहरूबारे छलफल। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मूले विजय दशमीको पूर्व सन्ध्यामा राष्ट्रलाई शुभकामना व्यक्त गर्नुभएको छ। सन्देशमा राष्ट्रपतिले सबै नागरिकलाई शुभकामना दिँदै यो पर्व अधर्ममाथि धर्मको विजयको प्रतीक भएको अनि यसले मानिसहरूलाई सत्य र न्यायको मार्गमा हिँड्न प्रेरित गर्ने बताउनुभयो। राष्ट्रपतिले भन्नुभएको छ, यस पर्वले सबैलाई यस्तो समाज र देश निर्माण गर्न प्रेरित गर्नेछ जहाँ सबै मानिस न्याय, समानता र सद्भावको विचारबाट प्रेरित भई एक साथ अगाडि बढ्नेछन्। केन्द्रीय मन्त्री परिषदले केन्द्रीय सरकारी कर्मचारीहरूको लागि महँगी भत्ता र पेन्सन भोगीहरूको लागि महँगी राहतमा 3% वृद्धिलाई अनुमोदन गरेको छ। सूचना तथा प्रसारण मन्त्री अश्विनी वैष्णवले यसले लगभग 49,20,000 केन्द्रीय सरकारी कर्मचारीहरू र 68,70,000 पेन्सन भोगीहरूलाई फाइदा पुर्याउने नयाँ दिल्लीमा मन्त्री परिषदको बैठकपछि जानकारी दिनुभयो। यो वृद्धि यस वर्षको जुलाई 1 लागू हुनेछ।
साथियों, आज माननीय प्रधानमंत्री जी ने कैबिनेट में करीब 1,20,000 करोड़ रुपए के फैसले लिए हैं। इसमें देश भर में सेंट्रल गवर्नमेंट एम्प्लॉयज को और पेंशनर्स को कई नई सौगातें दी गई है। उसमें आज एक नई सौगात है, डी ओ डी आर बढ़ाना और केंद्रीय विद्यालय बढ़ाना। और हमारे जीवन में दाल का जो महत्व होता है उसके लिए आत्मनिर्भर बनने का मिशन बना और अन्नदाताओं के लिए रबी सीजन के लिए बहुत अच्छी एक बढ़ोतरी हुई है एमएसपी में। साथ ही साथ असम में कालियाबोर नुमालीगढ़ उसका 4 लेनिंग आज अप्रूव हुआ है।
साथै केन्द्रीय मन्त्री परिषदको आर्थिक मामिला समितिले 5,862 करोड रुपियाँ भन्दा बढीको लागतमा देशभरि 57 नयाँ केन्द्रीय विद्यालय खोल्ने प्रस्तावलाई अनुमोदन गरेको छ। श्री वैष्णवका अनुसार 20 केन्द्रीय विद्यालयहरू हाल केन्द्रीय विद्यालय नभएका जिल्लाहरूमा खोलिनेछन्।
केंद्रीय विद्यालय एक बहुत ही अफोर्डेबल लेकिन हाई क्वालिटी एजुकेशन के लिए फेमस है। अब तक करीब देश में 1288 केंद्रीय विद्यालय चल रही हैं। इसको और आगे बढ़ाने के लिए 57 न्यू केंद्रीय विद्यालय खोले जाएंगे और इसमें 20 ऐसे हैं जो जिन जिलों में एक भी केंद्रीय विद्यालय नहीं है उनमें 20 जोड़े गए हैं। 14 केंद्रीय विद्यालय ऐसे जो एस्पिरेशनल डिस्ट्रिक्ट में आकांक्षी जिलों में और 4 केंद्रीय विद्यालय लेफ्ट विंग जिलों में थे और हिली एरिया और नॉर्थ ईस्टर्न रीजन में 5 केंद्रीय विद्यालय खोले जाएंगे।
प्रधानमन्त्री नरेन्द्र मोदीले फिलिपिन्समा भूकम्पबाट भएको व्यापक जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ। उहाँले शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नका साथै यस कठिन घड़ीमा भारत फिलिपिन्ससँग ऐक्यबद्धतामा उभिएको बताउनुभयो। रक्षा मन्त्री राजनाथ सिंहले आज नयाँ दिल्लीमा रक्षा लेखा विभाग दिवस 2025 समारोहलाई सम्बोधन गर्दै सरकारले जीएसटी कर दरहरूलाई युक्तिसंगत बनाएपछि रक्षा खरिदमा प्रत्यक्ष प्रभाव पर्ने बताउनुभयो। उहाँले यसलाई प्रगतिशील कदमको रूपमा वर्णन गर्दै जीएसटी दरहरूमा कटौती गर्नाले थप खरिदलाई सक्षम बनाउनेछ भन्नुभयो। रक्षा मन्त्रीले रक्षा बजेटको संरक्षकको रूपमा रक्षा लेखा विभागले अनुसन्धान र विकासलाई सहज बनाउनमा ठूलो भूमिका खेल्नका साथै पेन्सन र कल्याणकारी योजनाहरू, स्रोत उपयोग र युद्धको समयमा युद्ध तयारीमा पनि महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
डिफेन्स अकाउन्ट डिपार्टमेन्ट हमारी आर्म फोर्सेस और एलाइड ऑर्गेनाइजेशंस के फाइनेंशियल मैनेजमेंट में बहुत ही महत्वपूर्ण भूमिका निभाता है और डिपार्टमेंट द्वारा प्रदान की गई फाइनेंशियल एडवाइस और आपके द्वारा किया गया ऑडिट, अकाउंटिंग और बजट मैनेजमेंट डिफेंस सर्विसेज की फाइनेंशियल हेल्थ को इंश्योर करती है। तो वहीं दूसरी तरफ आप लोग ऑपरेशनल रेडीनेस को भी इंश्योर करते हैं और एफिशिएंसी और ट्रांसपेरेंसी के लिए इन्फॉर्मेशन टेक्नोलॉजी एक बड़ी एनेबलर की भूमिका निभा सकती है।
भारत र उज्बेकिस्तानले आतंकवाद विरोधी क्षेत्रमा द्विपक्षीय सहयोगलाई सुदृढ पार्ने उपायहरूबारे छलफल गरेका छन्। तास्कन्दमा आयोजित भारत उज्बेकिस्तान संयुक्त कार्य समूहको आतंकवाद विरोधी पहल सम्बन्धी नवौं बैठकमा दुवै पक्षले आतंकवादी समूहहरूबाट उत्पन्न खतराहरूको जाँच गरेका छन्। बैठकको क्रममा उज्बेकिस्तानले पहलगाममा निर्दोष नागरिकहरूमाथि भएको आतंकवादी आक्रमणको निन्दा गरेको छ। विदेश मन्त्रालयले दिएको जानकारी अनुसार दुवै देशले अतिवाद र कट्टरपन्थीवादको विरोध प्रतिरोध, आतंकवादको वित्त पोषण विरूद्ध संघर्ष, आतंकवादी गतिविधिका लागि प्रविधिको प्रयोग रोक्ने विषयमा विचार आदान प्रदान गरे। विदेश मन्त्री डाक्टर ए जयशंकरले आज आफ्ना चिनिया समकक्षी वाङ ये र चिनिया जनतालाई जनवादी गणतन्त्र चीनको स्थापना दिवसको शुभकामना दिनुभयो। डाक्टर जयशंकरले चीनसँगको सम्बन्धलाई स्थिर बनाउन र पारस्परिक विश्वास पुनर्निर्माण गर्न आफू उत्सुक रहेको बताउनु भएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। दुबईमा 11 विश्व हरित अर्थतन्त्र शिखर सम्मेलन आज वर्ल्ड ट्रेड सेन्टरमा सुरु भयो, जसमा 30 भन्दा बढी देशका 3,300 भन्दा बढी सहभागीहरू सहभागी थिए। प्रभावका लागि नव प्रवर्तन हरित अर्थतन्त्रको भविष्यलाई गति दिने विषयका दुई दिने भेलामा नीति निर्माता, व्यवसायी, लगानीकर्ता र नव प्रवर्तकहरूले भाग लिइरहेका छन्। यस केन्द्रले दिगो विकास र जलवायु कार्यका लागि विश्वव्यापी केन्द्रको रूपमा दुबईको स्थितिलाई प्रतिबिम्बित गर्दछ। पानी, ऊर्जा, प्रविधि र वातावरण प्रदर्शनी 2025 साथ आयोजित शिखर सम्मेलनले शुद्ध शून्य लक्ष्यहरू प्राप्त गर्न र हरित रूपान्तरणलाई अगाडि बढाउने सहयोगी प्रयासहरूलाई प्रकाश पार्नेछ। उद्घाटन समारोहका छलफलहरू परिवर्तनको महत्वपूर्ण प्रेरणाको रूपमा प्रविधि एकीकरण, नीतिगत ढाँचा, जलवायु वित्त, समानता र युवा संलग्नतामा केन्द्रित थिए। भारत रिजर्भ ब्याङ्कले चालू आर्थिक वर्षका लागि आफ्नो जीडीपी वृद्धि अनुमानलाई 6.8% संशोधित गरेको छ। यसले चालू आर्थिक वर्षका लागि मुद्रास्फीतिको अनुमानलाई पनि 2.6% राखेको छ, जुन पहिलेको अनुमानभन्दा कम हो। यस वर्ष अगस्तमा आरबीआईले आर्थिक वर्ष 2025-26 लागि जीडीपी वृद्धि 6.5% र मुद्रास्फीति 3.1% हुने अनुमान गरेको थियो। यसैबीच आरबीआईले ब्याज दरलाई अपरिवर्तित रहेको छ। आरबीआईका गभर्नर सञ्जय मल्होत्राले आज मुम्बईमा चालू आर्थिक वर्षका लागि चौथो द्वैमासिक मौद्रिक नीति घोषणा गर्नुभयो र आरबीआईले आफ्नो रेपो दर 5.5% अपरिवर्तित राख्ने निर्णय गरेको बताउनुभयो। मध्य फिलिपिन्समा गएको भूकम्पबाट मृत्यु हुनेको संख्या अहिले 69 पुगेको छ। फिलिपिन्स नागरिक रक्षा कार्यालयका अनुसार अझै पनि मानिसहरू भग्नावशेष मुनि फँसेका छन्। अधिकारीहरूले बेपत्ताहरूको पहिचान पुष्टि गरिरहेका छन्। फिलिपिन्सको मध्य भिसाई क्षेत्रको तटीय सहर सेबुमा गए राति गएको 6.9 म्याग्निच्युडको शक्तिशाली भूकम्पमा 150 भन्दा बढी घाइते भएका छन्। भूकम्पको धक्का मध्य फिलिपिन्सको धेरै प्रान्त साथै दक्षिणी फिलिपिन्सका केही क्षेत्रमा महसुस गरिएको थियो। उद्योग तथा आन्तरिक व्यापार प्रवर्तन विभाग डिपिआईआईटीले आज भारतको बायोटेक्नोलोजी क्षेत्रको नव प्रवर्तनलाई तीव्र पार्न र उच्च वृद्धि भएका स्टार्टअपहरूको बलियो स्रोतलाई पोषण गर्न थर्मो फिसर साइन्टिफिकसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ। वाणिज्य तथा उद्योग मन्त्रालयले दिएको जानकारी अनुसार यस साझेदारीले आगामी 3 वर्षमा रणनीतिक सल्लाहकार, प्रविधि पहुँच, परामर्श र लगानीकर्ताहरूसँगको सम्पर्क मार्फत 500 भन्दा बढी बायोटेक स्टार्टअपहरूलाई सहयोग गर्ने लक्ष्य राखेको छ। मौसम विभागले भोलिदेखि यस महिनाको 4 तारिकसम्म पूर्वोत्तर भारतका केही स्थानमा वर्षा बढ्ने र भारी वर्षा हुने चेतावनी जारी गरेको छ। विभागका अनुसार आगामी 2-3 दिनमा छत्तिसगढ, तटीय आन्ध्र प्रदेश, सौराष्ट्र, कच्छका केही स्थानमा भारी वर्षा हुन सक्छ। मौसम विभागले भोलि पनि तटीय आन्ध्र प्रदेश र यनममा यस्तै अवस्था रहने सम्भावना रहेको बताएको छ। श्रीलंका र भारतले पहिलो पटक दृष्टिविहीनहरूका लागि महिला टी20 विश्वकप क्रिकेटको सह आयोजना गर्ने तयारी गरेका छन्, जुन अर्को महिना 11 तारिकदेखि 23 आयोजना हुनेछ। प्रतियोगिता नयाँ दिल्लीमा उद्घाटन र 5 खेलहरूसहित सुरु हुनेछ। त्यसपछि बेंगलुरूमा 4 खेलहरू हुनेछन्। कोलम्बोले समापन चरणको आयोजना गर्नेछ, जसमा नोभेम्बर 23 सेमी फाइनल, फाइनल र समापन समारोह सहित 15 खेलहरू आयोजना गरिनेछन्। अन्त्यमा प्रमुख समाचार पुनः एक पटक। विजय दशमीको पूर्व सन्ध्यामा राष्ट्रपतिद्वारा राष्ट्रलाई शुभकामना व्यक्त, केन्द्रीय मन्त्री परिषदले सरकारी कर्मचारी र पेन्सन भोगीहरूका लागि महँगी भत्ताको वृद्धिलाई गरे अनुमोदन, प्रधानमन्त्रीद्वारा फिलिपिन्समा भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त, रक्षा मन्त्रीले रक्षा लेखा विभाग दिवस 2025 समारोहलाई गर्नुभयो सम्बोधन, भारत र उज्बेकिस्तान बीच आतंकवाद विरोधी क्षेत्रमा द्विपक्षीय सहयोगलाई सुदृढ पार्ने उपायहरूबारे छलफल। आकाशवाणीबाट समाचार पूरा भयो।